SBS नेपाली SBS साउथ एशियनमा
नमस्ते। SBS नेपालीको यो अर्को प्रस्तुतिमा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। श्रोतावृन्द, हामी कुरा गर्न गइरहेका छौँ चलचित्रको बारेमा। नेपाली चलचित्र साम्बालाले हालै अस्ट्रेलियामा भएको एसिया पेसिफिक स्क्रिन अवार्ड्स एप्सामा कल्चरल डाइभर्सिटी वा सांस्कृतिक विविधताको विधामा पुरस्कार पाएको छ। कार्यक्रम शनिबार 30 नोभेम्बरमा क्विन्सल्यान्ड स्थित गोल्ड कोस्टमा भएको थियो र एप्सामा पुरस्कृत हुने पहिलो नेपाली चलचित्र साम्बाला बन्न पुगेको छ। यही विषयमा हामीले निर्देशक मीन बहादुर भामसँग कुराकानी गरेका छौँ र त्यस्तै गरी साम्बालाको अस्करसम्मको यात्राको बारेमा पनि चर्चा गरेका छौँ। सोही कुराकानी सुनौ अबको प्रस्तुतिमा। र हामी तपाईँलाई जानकारी दिन चाहन्छौँ कि यो कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्।
तपाईंको समुदाय, तपाईंको कुराकानी, SBS नेपाली।
सुरुमा त अब एसिया पेसिफिक स्क्रिन अवार्ड्स एप्सा अवार्ड्सको लागि तपाईँलाई बधाई छ। कल्चरल डाइभर्सिटीको क्याटेगोरीमा जित्नु भएको छ, होइन? यो अवार्ड चाहिँ तपाईँको लागि यसले कस्तो महत्त्व बोकेको छ, अलिकति यसको बारेमा बताइदिनुहोस् न हामीलाई।
हजुर, थ्याङ्क यू सो मच। यो चाहिँ अब म पहिलादेखि खास यो एसिया पेसिफिक स्क्रिन अवार्ड यो खास एकदमै प्रेस्टिजियस त्यो आफैमा थियो नै। मेरो अघिल्लो सिनेमादेखि म यहाँ फिल्म नोमिनेसनको लागि, खास म मात्र होइन सबै एसियन फिल्म मेकर्सहरू, खास गरी यो एसियाकै अस्कर्स मान्ने पनि भा भएर डेफिनेटली म मात्र होइन सबै फिल्म मेकर्सहरूको एउटा आशा भरोसा अथवा सपना नै हुने गर्थ्यो। त्यसै गरी मेरो आफ्नो पनि थियो र यसपालि संयोगवश हामी आफैले नै हाम्रै फिल्मबाट पहिलो नेपाली चलचित्रको रूपमा यो अवार्ड पाउँदै गर्दा डेफिनेटली मलाई र मेरो टिम सबै हामी खुसी नै छौँ, डेफिनेटली खुसी छौँ। र यो मेरो आफ्नो लागि पनि यो विशेष के हो, किन पनि हो भने अवार्ड मात्र भन्दा पनि यो एसिया पेसिफिक स्क्रिन अवार्ड्समा पार्टिसिपेट्स हुने हामी पहिलो नेपाली सहभागी मात्र हुने पनि, अवार्ड त पछिको कुरा भयो, पहिलो नेपाली चलचित्र र नेपाली भएकोमा म आफै पनि यहाँ पहिलोचोटि आउँदैछु सहभागीको रूपमा, त्यो हिसाबले एकदमै खुसी लाग्छ।
अनि यसको नोमिनेसन प्रोसेसहरू चाहिँ कस्तो थियो, अनि यसमा जिते भनेर थाहा पाउँदा चाहिँ तपाईँ कहाँ हुनुहुन्थ्यो?
र यसको यो एसिया पेसिफिक स्क्रिन अवार्डको नोमिनेसनको प्रोसेस चाहिँ उहाँहरूले नै खास फर्मलाई इन्भिटेसन पठाउनुहुन्छ कि को को फर्म सहभागी हुने नहुने, हामी आफैले पनि सब्मिट गर्न त मिल्छ, नर्मली उहाँहरूले सब्मिसन पठाउनुहुन्छ र त्यसै गरी हाम्रो सेल्स एजेन्टले सब्मिसनको लागि सबै क्याटेगोरीमा हाम्रो फर्म सहभागीको लागि सब्मिसन पठाएको थियो। हामी मात्र होइन खास गरी एसियाको सबै फर्म्सहरू सब्मिसन हुने एउटा आधार, मुख्य आधार पनि हो र सबैको सपना पनि त्यो हुन्छ नै डेफिनेटली। यो वर्षभरि फेस्टिभलमा गएको या रिलिज भएको सबै एसियन फिल्महरू सहभागी भए जसरी हामी पनि त्यो निवेदकको रूपमा सहभागी थियौँ र पछि त्यो नोमिनेसनको प्रक्रिया हुँदै लगभग 3-4 महिना पछि, त्यतिखेर म नेपालमै थिएँ, हाम्रो फिल्म रिलिज भर्खरै भएको थियो नेपालमा, त्यतिखेर मलाई यो अवार्डको इमेल आएको थियो। मैले खास गरी हाम्रो टिमको धेरै साथीहरूलाई या बाहिर नेपालमा कसैलाई पनि मिडियालाई खास गरी भन्ने त्यो मौका नै थिएन, किनभने उहाँले कन्फिडेन्सियल राख्नु भन्नुभएको थियो। यो चाहिँ नोभेम्बरको 6 सम्म जतिखेर उनीहरूले अफिसियली अनाउन्स गर्दै थियो, त्यो अगाडि म र मेरो टिमको केही साथीहरूलाई मात्र थाहा थियो। डेफिनेटली हामी एकदमै खुसी भयो।
अब कल्चरल डाइभर्सिटीको क्याटेगोरीमा फिल्मले जितेको छ, होइन? साम्बालाको बारेमा हामीले लामो कुराकानी गऱ्यौँ जुनमा, सिडनी फिल्म फेस्टिभल अगाडि, कथा क्यारेक्टरदेखि तपाईँको आफ्नो पर्सनल स्टोरी पनि कसरी तपाईँलाई यसले आफ्नो रुटसँग कनेक्ट गराएको थियो भनेर। अब फेरि पनि यही टपिक आएको छ, होइन? तपाईँले आफ्नो एक्सेप्टेन्स स्पिचमा पनि त्यही भन्नुभएको छ, यो चलचित्रले चाहिँ एउटा आफ्नो रुट्समा कनेक्ट गराउने हिसाबको स्टोरी भनेर. अब एक एक एउटा पाटोमा तपाईँले आफ्नो कल्चरल रुटसँग कनेक्ट हुनुभएको छ र अर्को हिसाबमा अब विश्वका विभिन्न कुनामा यही चलचित्रले पुर्याइ पनि रहेको छ होइन, त्यसलाई चाहिँ कस्तो रूपमा हेर्नुभएको छ, विशेष गरी अब कल्चरल डाइभर्सिटी र आजको समयमा भनौँ न चलचित्रको क्षेत्रमा?
हजुर, म आफैलाई चलचित्र कर्मीको रूपमा पहिलादेखि नै के कुरामा एकदमै बढी विश्वास लाग्थ्यो भने, जति हामीले हाम्रो स्थानीय कथा जति स्थानीयकरण गरेर या अपनत्व ग्रहण गरेर जति मौलिकपन झल्किने गरी हामी सिनेमा बनाउँछौँ या कथा बन्छौँ, खास गरी संसारलाई त्यो बढी विश्वव्यापीकरण हुँदो रहेछ. जति लोकलाइज तपाईँले गर्नुभयो त्यति ग्लोबलाइज हुने त्यो मान्यतामा म पहिल्यैदेखि विश्वास गर्थेँ. त्यो हिसाबले म पहिलाको चलचित्रहरू चाहिँ यो सिनेमा पनि म आफ्नै क्षेत्रमा खास गरी कर्णालीमा त्यहाँको स्थानीय भाषामा सके जति कलाकार प्राविधिक टिमका साथीहरू सबै डोल्बा र कर्णालीकै भएको हिसाबले म पहिलादेखि के कुरामा एकदमै खुसी र गर्व गर्थेँ भने, ओके सिनेमा पछि गएर जस्तो बनाउन सकिए पनि या मान्छेले संसारभरि रुचाए पनि नरुचाए पनि मान्छेहरूको आफ्नो आफ्नो दृष्टिकोण जे रहे तापनि, हामी यो सिनेमा बनाउँदै गर्दा कल्चरल रूपमा या भाषिक रूपमा स्थानीयकरण गर्ने सवालमा या वेशभूषा कलाकार टिम जुन क्षेत्रको हामी सकेसम्म चयन गर्छौँ या लोकेसनको हिसाबले, यो सांस्कृतिक रूपमा विश्वको अरू धेरै कुनाको मान्छेहरूलाई यसले सशक्त आवाज उठाउँछ होला, या हाम्रो कल्चरल डाइभर्सिटीको जुन तपाईँले कुरा गर्नुभयो त्यो हिसाबले जोड्ने काम गर्छ होला, एउटा पुलको काम गर्छ होला भन्ने जुन विश्वास म र हाम्रो सम्पूर्ण टिमलाई थियो, त्यो विश्वास आजको यो अवार्डले झन् हामीलाई हौसला पनि प्रदान गर्यो र अझै बढी आफ्नै देशमा आफ्नै मौलिकपन झल्किने गरी आफ्नै क्षेत्र या विषयवस्तु या कथाहरू भन्ने जुन समर्को हामी म र मेरो टिमको सम्पूर्ण साथीहरूले गरेको थियौँ त्यसलाई अझ प्रोत्साहन हौसला र आगामी दिनमा पनि अझै हाम्रो स्थानीयकरण भएको स्थानीय भाषाको या आफ्नै गाउँठाउँको कथा परिवेशमा भन्नलाई यसले ठुलो मद्दत पुर्याएको छ.
भनेपछि कुनै पनि चलचित्र ग्लोबलाइज वा भनौँ न आफ्नो कन्ट्री बाहिर चिनिनको लागि आफ्नो मौलिकतालाई चाहिँ बिर्सिनु पर्दैन भन्ने तपाईँको विश्वास हो. भन्नाले अब कति हामीले देख्छौँ कि मुभी चल्नको लागि अब मोडर्नाइज भन्न मिल्छ कि मिल्दैन, आई डोन्ट नो, मोडर्नाइज वा त अब जस्तो स्टिरियो टाइपमा चल्छ त्यस्तो बनाउने धेरै पनि देखिन्छ नि त.
होइन, त्यो आफ्नो आफ्नो खास गरी चलचित्र कर्मीहरूको आफ्नो आफ्नो रुचि प्राथमिकताको कुरा पनि होला, तर खास गरी चलचित्र कर्मी भएको हिसाबले हामी जुन कथा उठाउँछौँ जुन ठाउँ परिवेशमा हामी सुटिङ गर्छौँ, मेरो आफ्नो विश्वास चाहिँ के हो भने यो हाम्रो नैतिक जिम्मेवारी पनि हो जस्तो लाग्छ कि जुन ठाउँको हामीले कथा भन्छौँ या जुन ठाउँमा सुटिङ गर्छौँ त्यहीँको भाषा त्यहीँको परिवेश त्यहीँको वेशभूषा खास गरी भाषामै सिनेमा बनाउन सकियो भने अझ हाम्रो जिम्मेवारी गहन रूपमा निर्वाह गरेको जस्तो महसुस हुन्छ मलाई. किनभने हामीले जुन ठाउँमा नेपालभरि जहाँसुकै होस् हामीले सिनेमा जहाँ सुटिङ गरे पनि त्यहाँको वेशभूषा भाषा संस्कृति रहन सहन र त्यहाँकै मान्छेहरूको सहभागिता मुख्य कुरा पनि हो. किनकि हामी अहिले नेपालमै भन्नुहोस् न आदिवासी जनजातिको मुद्दाको कुरा गर्छौँ, सिंहदरबार गाउँ गाउँमा कुरा गर्छौँ, मौलिकपनको कुरा गर्छौँ, हामी डाइभर्सिटीको कुरा गर्छौँ, इन्क्लुजनको कुरा गर्छौँ, त्यो सबैको कुरा मुद्दा उठाउँदै गर्दा कुरा गर्दै गर्दा हामी जुन ठाउँमा सिनेमा निर्माण गर्छौँ त्यहीँको भाषामै बनाउन सकियो अथवा सकिए जति त्यहीँकै कलाकारलाई नै लिन सकियो भने, कम्तीमा मेरो व्यक्तिगत विचार र धारणा मात्रै भयो पनि यसलाई यसरी म विश्वास गर्छु कि त्यो अझ बढी सान्दर्भिक हुनसक्छ, अझ बढी चलचित्रकर्मीका रूपमा हाम्रो भूमिका निर्वाह गरेको या जिम्मेवारी पुरा गरेको रूपमा लिन्छौँ.
हजुर, अनि साम्बालाकै कुरा गर्दा चाहिँ यो चलचित्रमा चाहिँ अब त्यो मौलिकता देखाउन तपाईँको लागि प्रोसेस र च्यालेन्जेस चाहिँ कस्तो थियो?
हजुर, अब पहिलो प्रोसेस त म आफैले अब कर्णालीकै, म त्यहीँ जन्मे हुर्किएको भए पनि यो सिनेमा हामी कर्णालीमै बनाउँदै गरेको भए तापनि डोल्पाको माथिल्लो भेकमा जुन भाषा बोलिन्छ, डोल्पो भाषा या टिबेटन भाषा, त्यो भाषा मेरो लागि आफैमा नौलो थियो. मैले अलिअलि भाषाको अभ्यास गर्नुपर्ने कुरा एक ठाउँमा थियो, अनि एन्थ्रोपोलोजिकल रूपमा करेक्ट गर्नुपर्ने कुरा या सांस्कृतिक रूपमा, सामाजिक रूपमा, त्यहाँको जनजीवनको नजिक रहन सक्ने कुरा, उहाँहरूको चरित्र चित्रण गर्ने कुरा, उहाँहरूको डेली लाइफको सानो सानो त्यो नुआन्सेसहरूमाथि प्ले गर्नुपर्ने कुराले गर्दा मलाई रिसर्चको क्रम चाहिँ धेरै नै लामो लागेको थियो. लगभग लगभग स्क्रिप्ट लेख्न म र मेरो को राइटर साथीलाई 8 वर्ष झन्डै लागेको थियो. सो त्यो चाहिँ प्रक्रियाको कुरा भयो. अब च्यालेन्जेसहरू अफकोर्स अब कर्णालीको त्यो पनि डोल्पाको माथिल्लो भेगमा सुटिङ गर्नुपर्ने या त्यहाँ गएर यो सबै रिहर्सल वर्कसप गर्नुपर्ने, अनि टिमहरू सबै त्यहीँको मात्र पनि थिएन, काठमाडौँबाट पनि जानुभएको थियो, र त्यही सँगसँगै केही विदेशी टिमको साथीहरू पनि हुनुहुन्थ्यो. खास गरी हाई अल्टिट्युडको कुरा, अब वेदरको च्यालेन्जेसको कुरा, लजिस्टिक कुराहरू, त्यो चाहिँ आफैमा धेरै नै च्यालेन्जिङ थियो. तर पनि लकिली हामी सबै टिमको एउटा साहस, पहिलादेखि नै यो सिनेमाप्रतिको लगाव, मेरो टिम सबैको सहकार्यबाट यो सबै हामीले बनाउन, सुटिङ गर्न सफल भयौँ.
अनि अब एसिया पेसिफिक स्क्रिन अवार्ड्सलाई एक हिसाबमा एसिया पेसिफिक अस्कर्स भनेर पनि चिनिन्छ होइन, अनि हालै मात्र अब नेपालको तर्फबाट एक्चुअल अस्कर्सको लागि पनि साम्बाला नै नोमिनेटेड भएको छ, त्यसको बारेमा पनि हामीलाई बताइदिनुहोस् न.
हजुर, अब अस्करको लागि अहिलेसम्म म आफै चाहिँ उता जान पाएको छैन, तर हाम्रो सेल्स एजेन्टले नै सबै चिज ह्यान्डल गरिराख्नु भएको छ, कोअर्डिनेट गरिराख्नु भएको छ. होपफुली म अर्को महिना जान्छु होला. अहिलेसम्मको खास तयारी त हाम्रो तर्फबाट नेपाल, मेरो र मेरो टिमको, नेपाली टिमको खासै त्यस्तो देखिने गरी केही पनि भएको छैन. हामी अब पूर्व तयारी गर्दैछौँ, अर्को महिना अब 2 हप्ता जति पछिबाट त्यसको तयारी गर्नलाई या त्यसको एक्चुअल प्रोसेसमा सहभागी हुनलाई हामी जान्छौँ होला उता. तर अहिलेसम्म चाहिँ हामी खास गरी नेपाल रिलिज र यो अस्ट्रेलियाको एसिया पेसिफिक स्क्रिन अवार्ड्स, यसमै बढी फोकस थियौँ.
हजुर, अनि हामीले जुनमा कुरा गर्दाखेरि नेपालमा रिलिज पनि भएको थिएन साम्बाला होइन, अब अहिले रिलिज भयो, धेरैले हेर्नु पनि भयो होला, सोसियल मिडियातिर पनि धेरै देखिएको थियो र अन्य देशका कलाकारहरू पनि आउनुभएको थियो होइन, नाम चलेका कलाकारहरू. कस्तो रह्यो त्यो अनुभव र नेपालमा चाहिँ अब नेपालमा बनेको चलचित्र नेपालका नेपालीहरूबाट चाहिँ कस्तो प्रतिक्रिया पाउनुभयो तपाईँले?
हजुर, पहिलाको सिनेमा कालो पोथी भन्दा यसपालि चाहिँ म आफैले त्यो बेलाको सल्लाह सुझाव र केही गुनासो दर्शकहरूको, साथीहरूको र मिडियाकर्मी साथीहरूको त्यो सल्लाह सुझाव आग्रह सबै चाहिँ के थियो भने, नेपाली फिल्म नेपाल बाहिर चलिसकेपछि 1-2 वर्षपछि बल्ल हेर्न पाइन्छ भन्ने त्यो चिज दिमागमा राखेर रा, यसपालि चाहिँ अब 1-2 फेस्टिभल जहाँ वर्ल्ड प्रिमियर पछि सँगैको, त्यो बाहेक नेपाल बाहिरको अरू देशमा थिएटिकल रिलिज गर्नु अगाडि नै नेपालमै गर्ने सुरुदेखिको मेरो रहर इच्छा, म र मेरो टिमको सबैको प्रयास थियो, जुन यसपालि सफल पनि भयो. किनभने लगत्तै फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड र अस्ट्रिया लगायत धेरै 20-25 देशमा थिएटिकल रिलिज गर्ने तयारी हुँदै थियो, तर त्यो सबैलाई अलिकति होल्ड गरेर, पुस गरेर नेपालमा चाहिँ सुरुमा गर्न पायौँ सेप्टेम्बरमा. सो अब अफकोर्स जुन देशमा सिनेमा बनाइन्छ, जहाँ आफू र सम्पूर्ण टिम बसेर काम गरियो, त्यो हिसाबले घरेलु दर्शकको माझमा सिनेमा देखाउन पाउनु एकदम आफैमा गर्वको कुरा पनि हो। त्यो खुसी त्यो नै आफैमा ठुलो खुसीको कुरा हो। त्यसमाथि नेपालमै हामीले यसपालि पहिलाको सिनेमा चाहिँ नेपाली सबटाइटल राखेर नै हेर्नुपर्ने जुन गाह्रोको बावजुद पनि, किनभने हामीले डोल्पाको भाषामै सिनेमा बनाएको थियौँ, त्यो हिसाबले धेरै दर्शकहरूले सबटाइटल हेर्नुपर्ने गाह्रो अप्ठ्यारोको बावजुद पनि सिनेमा घरसम्म हेर्न आउनुभयो। अब मिश्रित प्रतिक्रिया त डेफिनेटली थियो नै, सधैँ नै हुन्छ जस्तो लाग्छ। कतिले मन पराउनु भयो, कतिले बुझिन भन्नुभयो, कतिले गाली पनि गर्नुभयो, त्यसको बावजुद पनि खास गरी नेपाली दर्शकमा सिनेमा देखाउन पाउन आफैमा पनि मेरो लागि खुसीको कुरा थियो, म र मेरो टिमको लागि। त्यो हिसाबले एकदमै सुखद रह्यो।
हजुर, अनि फेरि अलिकति अस्करकै बारेमा सोध्न चाहे है, त्यो प्रोसेस चाहिँ कस्तो थियो अस्करसम्मको यात्रा भनौँ न?
त्यतिखेरसम्म अब सबै देशले एउटा सिनेमा पठाउनु पर्ने त्यो प्रोसेस चाहिँ बेसिक प्रोसेस भनौँ खास त्यसलाई, नेपालमा सिनेमा प्रदर्शन भएको कम्तीमा 1 हप्तादेखि 10 दिन कम्तीमा हुनुपर्ने जुन प्रावधान थियो, त्यसको लागि पनि हामीले नेपाल रिलिज अलि हतार हतार गर्नु पर्यो। अनि नेपाल रिलिज हुने बित्तिकै हामीले त्यसको दर्ता प्रक्रिया अनि सबमिसन प्रक्रियामा नेपालको अस्कर कमिटी समक्ष हामीले निवेदन दियौँ, अनि उहाँहरूले त्यो निवेदनमाथि छलफल गर्ने प्रक्रिया भयो होला। उहाँहरूको आन्तरिक प्रक्रियामा हामीलाई त्यति धेरै थाहा हुँदैन, उहाँहरूले फर्म हेर्ने छलफल गर्ने या अरू सहभागी या अरू निवेदनहरूमाथि छलफल गर्ने त्यो प्रक्रिया चाहिँ हामीलाई त्यति धेरै थाहा चाहिँ हुँदैन। र उहाँहरूले हामीलाई ओके अब फाइनल्ली यो फोन चाहिँ पठाउने भनेर 1 हप्ता 10 दिनपछि जुन हामीलाई खबर गर्नुभयो, त्यसपछि चाहिँ अलिक टेक्निकल प्राविधिक चरणको कुरा थियो, त्यो चाहिँ उताको अस्कर कमिटीलाई हामीले फाइलहरू पठाउनु पर्ने, फेरि पुनर्निवेदन दिनुपर्ने त्यो उतैको अस्कर कमिटीलाई। त्यो प्रक्रिया चाहिँ अलिक झन्झटिलो, अलिक टेक्निकल्ली चाहिँ अलिक कठिनाई हुन नै थियो यसपालि, किनभने उहाँहरूले हरेक वर्ष रुल चेन्ज गर्ने एउटा कुरा रह्यो, अर्को मेरो लागि यो 8-9 वर्षपछिको अनुभव थियो पहिलाको फिल्म पछि।
अनि अब एक हिसाबमा हेर्नु पर्दाखेरि दुईचोटि हिस्टोरिक अचिभमेन्ट भयो साम्बालाको लागि होइन, फर्स्टमा बर्लिनको बर्लिनाले अनि अहिले एप्सा अवार्ड्स, अब के थर्ड टाइम अस्करमा पनि होला त्यस्तो केही, तपाईँको एक्सपेक्टेसन के छ?
होइन अब अनेस्टली भन्दाखेरि म त्यति धेरै उत्साहित चाहिँ छैन, किनभने हामी अलिकति ढिलो पनि भइसक्यो एउटा, अर्को दोस्रो चाहिँ यो अस्करको कुरा म आफैले जति बुझे अनुसार यो सिनेमाको मेरिटको बेसिस त एउटा हुने नै भयो, तर त्यसदेखि बाहेक हरेक देशले सरकारी तौरबाट सरकारको संलग्नता सहयोग खास गरी आर्थिक सहयोग भनौँ अब त्यो हुने गर्छ, अब हामी चाहिँ त्यसमा जहिले पनि पछाडि नै रहन्छौँ, त्यो खालि गुनासोको रूपमा मात्र भएन कि यथार्थ यही नै हो, किनभने सबै देशले लबिङ गर्छ, अब यसको छुट्टै प्रक्रिया छ। अमेरिकामा धेरैजसो अस्कर्सको भोटिङ राइट्स भएको एकेडेमी मेम्बर्सहरूका माझमा पुर्याउनु पर्ने जुन बाध्यता या त्यसको लागि क्याम्पेन गर्नुपर्ने, लबिङ गर्नुपर्ने, स्क्रिनिङ गर्नुपर्ने, प्रचार प्रसार गर्नुपर्ने, त्यसको लागि लाग्ने खर्चको जुन कुरा छ, प्रक्रिया छ, त्यसमा चाहिँ हामी म मात्र होइन हरेक वर्ष नेपालबाट जो जो नेपाली सिनेमा सहभागी हुन हामी जान्छौँ त्यो जहिले पनि चुक्नुपर्ने एउटा मुख्य आधार चाहिँ अब यसपालि मलाई अझै गहिरो रूपमा महसुस भएको छ कि अब आगामी सिनेमा बनाइयो भने त्यसको लागि पनि पहिलेदेखि बजेट छुटाउनु पर्ने या समय त्यो अनुसार स्केड्युल बनाउनु पर्ने त्यो कुरामा हामी अलिकति चुक्यौँ नै। अब अझै पनि मलाई अलिकति आश भरोसा अहिले यो तपाईँसँग बोल्दै गर्दाको क्षणमा पनि अझै पनि के चाहिँ बाँकी छ भने सरकारी तौरबाटै यसको संलग्नता, यो चिजको सहभागिताको, हाम्रो सिनेमाको मात्र कुरा होइन, यो त देशको प्रतिनिधित्वको कुरा हो नि। नेपालले मात्र गर्दैन, हरेक देशले यसमा लगानी, सहभागिता, अपनत्व, सहकार्य, यो सबै चिज अझै गर्छ भन्ने चिजमा म अझै आशावादी छु। अझै यो एक हप्ता जति बाँकी नै छ फर्दर प्रोसेसमा जानलाई, सो त्यतिन्जेलसम्म म साँच्चीकै एकदमै आशावादी नै छु।
हजुर, त्यो प्रोसेस चाहिँ कस्तो हुन्छ भन्नाले, अब अस्कर्सको लागि प्रचार प्रसारको जुन प्रोसेस भन्नुभयो नि, एक्ज्याक्टली चाहिँ कस्तो हुन्छ त्यो चाहिँ?
अब त्यो चाहिँ पहिलो कुरा, 10,000 भन्दा बढी त्यसमा मतदान प्रक्रियामा सहभागी हुने मेम्बर्सहरू हुनुहुन्छ संसारभरि। अब त्यसमा पनि लगभग लगभग 50% भन्दा बढी नै अमेरिकामै बेस हुनुहुन्छ धेरै भोटर्सहरू। सो उहाँहरूको माझमा पुर्याउनलाई आफैले प्रचार सामग्री बनाउनु पर्ने कुरा र त्यहाँ गएर थिएटर बुक गरेर सिनेमा आफैले देखाएर उहाँलाई निम्ता गर्ने, त्यो चाहिँ एकदम अफिसियल प्रक्रिया नै हो, सबै सिनेमाले गर्नुपर्ने प्रक्रिया नै त्यही हो। अब त्यसको लागि देशको, अघि नै मैले भने, देशको संलग्नता, बजेटको कुरा अनि देशको अपनत्वको कुरा। अब मैले अहिलेसम्म थाहा पाएअनुसार या पहिलाको मेरो साथीहरूले मलाई भनेअनुसार हरेक देशले कम्तीमा 10-15 मिलियन डलर चाहिँ त्यसमा लगानी गर्ने गर्छ, प्रचार प्रसारको लागि, लबिङको लागि, अथवा चलचित्रकर्मी लगायत कलाकारहरूको टिम एलएमा या अमेरिकाको धेरै सहरमा गएर फिल्म देखाउने, अन्तर्क्रिया गर्ने, भोटर्सहरूलाई, मेम्बर्सहरूलाई निम्त गर्ने, फिल्म देखाउने, प्रचार प्रसार गर्ने या छलफल अन्तर्क्रियामा भाग लिने, आफ्नो फिल्मको प्रमोट गर्ने, त्यो प्रक्रियाबाट हामी जहिले पनि पछाडि हट्नुपर्छ। सो अब यो वर्ष चाहिँ हामी अलिकति आशावादी थियौँ, तर अहिलेसम्म पनि साँच्चीकै सरकारी तौरबाट सुरुमा केही विश्वास, अलिकति आशा हामीले पाएको थियौँ, तर पछिल्लो समयमा त्यो पनि केही रहेन। अब त्यो व्यक्तिगत तौरमा गर्ने पैसाको मात्र पनि कुरा होइन, यसमा राज्यकै सहभागिता, संलग्नता, अपनत्व यो भएदेखि अझ सहज हुन्छ, किनभने यो व्यक्तिको मात्र कुरा होइन नि। स्पेसली अब यो बेस्ट इन्टरनेसनल फिचर फिल्म क्याटेगोरीको कन्टेक्स्टमा चाहिँ सबै देश देशबाट सहभागी चलचित्रका कर्मी या देशको सहभागिता र उनीहरूको आफ्नो प्रचार प्रसार गर्ने, यसमा संलग्न हुने राज्यले नै यसको दायित्व वहन गर्ने भनौँ, राज्य नै यसमा सहभागी हुने, प्रचार प्रसार गर्ने, किनभने व्यक्ति, चलचित्रकर्मी, सङ्घ संस्थाभन्दा पक्कै पनि राज्य त ठुलो तौरमा यसमा अगाडि देखिन्छ नि सबै देशमा। त्यसरी हेऱ्यौँ भने त्यो दोस्रो चरणको प्रक्रियामा चाहिँ अझै हामी गइसकेका छैनौँ, अहिले पनि आशावादी चाहिँ छौँ।
तपाईँको समुदाय, तपाईँको कुराकानी, SBS नेपाली।
र श्रोतावृन्द, एप्सामा पुरस्कृत हुनेदेखि लिएर चलचित्र साम्बालाको अस्कर्ससम्मको यात्राको बारेमा यो कुराकानी सुनिहाल्नुभयो निर्देशक मीन बहादुर फामसँग। मेरो नाम भने हो दिनिता रिसाल। यी जस्तै अन्य सामग्रीहरूका लागि हाम्रो वेबपेज sbs.com.au/nepali जानुहोस् वा हाम्रा सोसियल मिडिया च्यानलहरू फेसबुक, इन्स्टाग्राम र एक्समा @sbsnepali र युट्युबमा @sbssouthasianlai क्रमशः लाइक, फलो र सब्सक्राइब गर्नुहोस्। अनि हाम्रा थप प्रस्तुतिहरू SBS अडियो एप मार्फत पनि सुन्न सकिन्छ। तपाईँले एप स्टोर वा गुगल प्लेबाट यो एप निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा तपाईँले पडकास्ट सुन्ने सबै प्लेटफर्महरूमा पनि हामी उपलब्ध छौँ। SBS नेपाली पडकास्ट भनेर अनलाइनमा खोज्नुहोस्।
अनलाइन र सोसियलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।